रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति अन्तर सम्वाद खबरको एउटा नयाँ श्रृंखलामा म नवराज लम्साल। आज गाई जात्रा। हुन त गाई जात्रा यो शब्द आफैमा व्यङ्ग्य जस्तो छ र कतै केही कुरा बिग्रियो भने के गाई जात्रा गरेको भन्ने पनि चलन छ। तर आजको दिन गाई जात्रा शब्दको प्रसंग साहित्य र संस्कृतिसँग जोडिन्छ। दिवंगतहरूको सम्झनामा घर घरबाट गाई जात्रा निकाल्ने संस्कृति र हास्य व्यङ्ग्य। साहित्यका नौ रस मध्ये एक रस हास्य रस, त्यो हास्य रस हास्य व्यङ्ग्य। नेपाली साहित्यकारहरूले हास्य साहित्य र कलाकारहरूले अभिनय मार्फत यो विधालाई उचाइ उन्मुख र लोकप्रिय बनाएका छन्। आज हामी दुईजना पाका हास्य कलाकारहरूसँग सम्वाद गर्छौं। उहाँहरू हुनुहुन्छ ध्रुवहाडा र मदन कृष्ण श्रेष्ठ। मदन कृष्ण श्रेष्ठ महको महजोडीको मदन कृष्ण श्रेष्ठ उहाँ हुनुहुन्छ र ध्रुवहाडा। ध्रुवहाडा 2022 सालदेखि औपचारिक रूपमा यस क्षेत्रमा हुनुहुन्छ। 22 सालको प्रहसन कम्पिटिसन हुँदाखेरि प्रथम हुनुभएको कलाकार, त्यसपछि निरन्तर हुनुहुन्छ र उहाँसँगको प्रसंग चाहिँ रेडियो नेपालको रसरङ हास्य प्रधान कार्यक्रम रसरङ थियो कुनै जमाना लामो समयसम्म, र त्यसमा लामो समय क्रियाशील हुनुभएको ध्रुवहाडा र मदन कृष्ण श्रेष्ठ हास्य अभिनय एकजना अभिनेता र सँगसँगै एकजना लेखक र सामाजिक रूपान्तरणको निम्ति सधैँ सक्रिय एकजना पाका कलाकार। दुवैजना कलाकार हामीसँग सम्पर्कमा हुनुहुन्छ, उहाँहरूसँग सम्वाद गर्छौं र आज गाई जात्राको दिन हास्य व्यङ्ग्यको कुरा अलिअलि गाई जात्राको कुरा अलिअलि सन्दर्भसँग कुरा गर्छौं। मदन कृष्ण श्रेष्ठज्यू नमस्कार।
नमस्कार।
यसै गरी ध्रुवहाडाज्यू यहाँलाई पनि हार्दिक स्वागत छ। हेलो मदन कृष्ण श्रेष्ठज्यू, आज गाई जात्रा, वर्षौंदेखि यो हास्य क्षेत्रमा यो दुनियाँमा हुनुहुन्छ, कामहरू गरिराख्नु भएको छ, यो चाहिँ एउटा पाटो हो, त्यो बाहेक अरू धेरै पाटो छ, आजको दिन कसरी लिनुहुन्छ तपाईँ?
आजको दिन
हजुर
रमाइलो नि, कसैलाई रमाइलो, कसैलाई दिख्छ, जिन्दगीको स्वभाव यस्तै हो, जिन्दगीको स्वरूप यस्तै हो, जिन्दगीको नक्सा, कसैलाई जसको यो घर घरमा आफ्नो गाइदिएको बेलामा भनेको आफ्नो घरमा कोही बित्यो भने त्यो त्यसलाई सम्झेर गाई बनाएर पठाउने, जोगी बनाएर पठाउने चलन छ होइन। यो प्रताप मल्लको, राजा प्रताप मल्लको पालादेखिको सुरु भएको कुरा हो, यसलाई निरन्तरता यसले पाइरहेको छ अहिलेसम्म पनि। अब पहिले पहिलोभन्दा अझ विकसित किसिमले प्रकाशित यो निरन्तरता पाएको छ। पहिला बाटो बाटोमा यो कमिकहरू देखाइन्थ्यो भनेदेखि पछि आएर हामीले स्टेजमा ल्यायौँ यसलाई, र हामीले अझ मुनाफा भन्ने एउटा संस्था गठन गरेर पहिला पहिला सोसियल मात्र दिनु पर्थ्यो, पोलिटिकल भ्यूमा गर्नु पाइँदैन्थ्यो, अब राणा शासनमा एकदम कडा हुन्थ्यो, के बोल्न पाइँदैन्थ्यो, त्यही पनि यो गाजाको 8 दिन चाहिँ मनको कुरा बोल्न पाइँदैन, बोल्न दिन्थ्यो, खालि सामान्य कुरा मात्र, पोलिटिकली के पनि बोल्न पाइँदैन्थ्यो। पञ्चायत टाइममा पनि यसले निरन्तरता पायो, र यो पोलिटिकल ढुङ्गमा चाहिँ थिएन त्यो बेला। पोलिटिकल ढुङ्ग कहाँदेखि सुरु भयो भनेदेखि जब त्यो 21 सालको चैततिर जस्तो लाग्थ्यो मलाई होइन, 21 सालको अन्त्यमतिर अझै नेपालमा पहिला नेपाल भाषामा पनि समाचार दिन्थ्यो, पछि त्यो 21 साल चैतको उसमा चाहिँ यो नेपाल भाषाको समाचार दिने क्रमलाई रोकिदियो गभर्मेन्टले, तत्कालीन गभर्मेन्टले रोकिदिएपछि काठमाडौँको नेवार समुदायले चित्त दुखायो, चित्त दुखाएपछि अनि ठाउँ ठाउँमा साहित्य सम्मेलन गर्न थाल्यो, कुन सभा भनेको छ ठाउँ ठाउँमा विरोधमा साहित्य सम्मेलन गर्न थाल्यो, साहित्य सम्मेलन गर्न थालेपछि अनि त्यसपछि अनि 28 सालतिर हामीले 5-7 जना साथीहरू मिलेर मुनासा भन्ने संस्था गठन गऱ्यौँ, गठन गरेर अनि त्यसपछि प्रहसनको कम्पिटिसन गऱ्यौँ हामीले। प्रहसनको कम्पिटिसन गर्दाखेरि रामशेखर नकर्मीजीहरू हाँसीको एकदमै महा सम्राट, हामी उहाँहरू सम्राट हो भने हामी साधारण सिपाही मात्र भन्नु भयो भने परम नपर्दा त्यति ऊ थियो उहाँहरू त्यो टाइममा, त्यो टाइममा हामी हाँसीबिङ सुरै गरेको थिएनौँ। मैले आज हामीले आयोजना चाहिँ गर्थ्यौँ, प्लेटफर्म चाहिँ बनाइदिएको थियौँ, र उहाँहरू चाहिँ बिम्बहरू दिनुहुन्थ्यो, श्रीकृष्ण अनुजीहरू हुनुहुन्थ्यो, रामशेखर नगरजी हुनुहुन्थ्यो, मोहनलाल पाँचु भाइ हुनुहुन्थ्यो, गणेश स्वामीहरू हुनुहुन्थ्यो, रघुराम रायहरू हुनुहुन्थ्यो, उहाँहरू चाहिँ एकदमै दिनमा पोलिटिकल बिङ्ग पनि दिन थाल्यो, त्यसले नेपाल भाषामा दिने हुनाले मान्छेले सबैले थाहा भएन, त्यसपछि अञ्चल आदेश कार्यालयबाट त्यो अनुगमन गर्नु पराउँथ्यो, बुझ्नु पराउँथ्यो, तर नेपाल भाषा बुझ्ने, नेपाली भाषा बुझ्ने मान्छेहरूले पठाउँथ्यो, नेवारहरूले नै पठाउँथ्यो होइन, उनीहरू चाहिँ समुदायप्रति इमान्दार भइदिन्थे, कुरालाई दिन्थ्यो, त्यसले गर्दा बच्यो रामले समाज लान्थ्यो कुरा पार्टी।
भनेपछि राजनीतिक विषयमा पनि व्यङ्ग्य चाहिँ त्यही बेलाबाट सुरु भयो,
पोलिटिकल डिबेट सुरु भयो त्यो चाहिँ। अनि अनि रेड नेपालमा हामीले रेड नेपालमा म पनि अनि कृषिमा जाहिर खान गएँ सन्चेको छोडेर, त्यसपछि अनि बिबिसीबाट ट्रेनिङ दिन आएको थियो, त्यो बेला नाटक जय शिवशङ्कर जय हिरेन्द्र खोल्छु गणेश शिव जय हो आनन्दपुरी प्रहरी कार्यक्रम चलाउनु आनन्दपुरजी सेनानी भीमबहादुर थापा मदन दासजी अनि यस्तै हामी पाण्डव सुन्दर म कृषिबाट म होइन हामी ट्रेनिङ पायौँ, ट्रेनिङ पाएर ट्रेनिङ सकेपछि डेढ महिना अलिकति ट्रेनिङ थियो, त्यो ट्रेनिङ सकेपछि ट्रेनिङमा के सिक्यो त भने रचन कार्यक्रम हामीले बनायौँ, हामी सोच मिलेर सूर्य हिरणलाई हामी मिलेर बनायौँ, हामीले त्यो गऱ्यो, त्यो मैले पनि भाग लिएको थिएँ, त्यो रचन कार्यक्रममा पनि सोसियल ब्याङ्कमा दिन पाइन्थ्यो। पछि एउटा बिजी पनि साधारण अफिसको हाकिमलाई ब्याङ्क गरेर गर्दाखेरि पास गरेको थिएन सेन्सरले, 10 मिनट स्लटै खाली हुनुभयो। त्यसपछि अनि कृष्ण तामलकाजी पनि एकदमै के गर्ने प्रोग्रामै छोटो हुनुभयो, अनि भोगी प्रसाद शाहजी हुनुहुन्थ्यो हेजुरको डाइरेक्टर साहब, उहाँले चाहिँ ल यतिसम्म भन्न दिने भनेर भन्न दिनु भनेर त्यसपछि त्यतिसम्म भन्न पायो क्या। त्यसपछि अलिअलि गरेर ब्याङ्कहरू अनि दिन थाल्यो, अनि रेडियो पनि पोलिटिकल ब्याङ्कहरू दिनु भयो, स्टेज पनि दिनुभयो, त्यो पोलिटिकल ब्याङ्कको
हजुर म फेरि फर्केर आउँछु। एउटा चाहिँ हाँस्य व्यङ्गीको रेडियोमा बाट पनि र बाहिर स्टेजमा पनि त्यो श्रृङ्खलाको एउटा इतिहास सम्झना गर्यौँ हामीले यो चरणमा। अब अहिले कस्तो छ, अहिलेका पुस्ताहरूले कसरी गरिरहेछन्, त्यो सन्दर्भमा पछि फर्केर आउँछु। ध्रुव हाडा हामीसँग सँगै हुनुहुन्छ। ध्रुव हाडाज्यू
हजुर
नमस्कार, यहाँलाई स्वागत छ।
नमस्ते।
अहिले मन्दिर कृष्ण श्रेष्ठज्यूले धेरै कुरा भन्नुभयो, तपाईँ पनि अघि हामी अनौपचारिक कुराकानी भन्दै हुनुहुन्थ्यो, 12-13 सालदेखि अनौपचारिक रूपमा भयो नि, 20-22 सालदेखि चाहिँ सक्रिय छु भनेर भन्नुभएको थियो। त्यो फर्केर हेर्नुहोस् न, कस्तो लाग्छ ती दिनहरू, हास्य व्यङ्ग्य जतिखेर राजनीतिक व्यङ्ग्य गर्न पाइँदैन थियो, सामाजिक व्यङ्ग्य मात्रै गर्नु पर्थ्यो, तपाईँको ती दिनहरू चाहिँ सम्झौ न अलिकति।
त्यति बेला अब गाई जात्रामा त बाटो बाटोमा देश परिक्रमा गर्दै हँसाउँदै हँसाउँदै हिँड्ने, एक ठाउँमा पुग्यो मान्छेले रोक्छ अनि सोध्छ त्यहीँनिर हँसाउने, त्यसपछि अलिकति उता गयो, अब स्टेजको त कुरै नगरौँ, स्टेज त छँदै छैन, कुनै कुनै ठाउँमा त दौली पनि नहुने त्यस्तो ठाउँमा बाटो बाटोमा हँसाएर हिँड्थे म 12-13 सालमा। अब यो गाई जात्रामा त्यति बेला हँसाउने भनेको अब अलिकति सामाजिक कुरीतिहरू त्यस्तो मात्रै हुन्छ, राजनीतिक त त्यति बेला राजनीतिक कुराहरू त केही भन्ने कुरै त आउँदै आउँदैन।
त्यसपछि तपाईँहरूको पुस्ता अघि मदन कृष्ण श्रेष्ठज्यूले नि भन्नुभयो, रेड नेपालको रसरङसम्म आइपुग्दाखेरि चाहिँ कस्तो थियो अवस्था?
सुन्नुहोस् न, यो गाई जात्रामा पहिले धेरै व्यङ्ग भनेको कस्तो हुन्थ्यो भने, मैले छोरालाई लिएर एकदम पेट भुँडी फुलाएर बस्या छोरालाई अया अया गर्दै बाटो बाटोमा हामी हिँडेर जान्थ्यौँ, अनि जनताले सोध्थ्यो यो तपाईँको छोरालाई के भएको, को हो यो भनेपछि मेरो छोरा हो, के भएको, पेट दुखेर मर्न लागेको छ, कहिले के भएको, कसरी भयो त, यो भूमि सुधारमा जागिर खाएदेखि यस्तो भएको, अब भूमि सुधारमा जागिर खाँदा त बुबाजुले फुकेर कानमा के फुकिदियो, त्यो फुकेपछि निको भएको थियो, पछि सबभन्दा नराम्रो कहिले भयो भने मालपोतमा जागिर खाएपछि त यो भुँडी त ठुलो भएर घरमा भात पनि नखाने, खाना पनि नखाने, अब अफिसमा के खान्छ केही थाहा छैन, अब यसको पेट फुलेर पेट दुखेर हैरान भएर लिएर आएको, कहाँ लान्छ अब, अस्पताल लाने होइन भन्ने जनताले सोध्छ दर्शकले, अनि अस्पताल होइन अब यसले त अस्पताल नजाने, म त मन्त्री क्वार्टरमा जान्छु भन्छ, अब यो यसको रोगै के हो भन्ने कुरा त अब मलाई त चिन्ता बुबाजीलाई पनि थाहा छैन, कसैलाई पनि थाहा छैन, मन्त्री क्वार्टरमा लिएर जानु। त्यति बेलाको हाँसेहरू यस्तो हुन्छ एउटा, अनि झन्डा एउटा झन्डा लिएर अर्को सालमा फेरि एउटा झन्डा लिएर जान्थे
हजुर
अनि झन्डा मुनि हँसिया हुन्थ्यो हँसिया मुनि जाली हुन्थ्यो कि अनि झन्डा पब्लिक दर्शकले सोध्थ्यो यो के हो यो देख्नु भएन यो गाडीमा राख्ने झन्डा हो अनि यो मुनिको नि आफैतिर मात्रै सबैलाई स्वरेर ल्याउने हँसिया हो बाहिर त जाने बाहिर केही दिने कुरा त आउँदै आउँदैन नि हुन्छ अनि यो जाली नि यो झन्डा मुनि हँसिया हँसिया मुनि जाली किन नि आज जाली भनेपछि तपाईँहरूले बुझ्नुहोस् न जालीमा त सबै फस्छ नि माछा फस्या जस्तै कुरा गर्दा पनि फसाउने यस्तो यस्तो कुराहरू गर्थे अनि देश परिक्रमा गर्दा गर्दै हँसाउँदै हँसाउँदै हिँड्दाखेरि घरबाट 2 बजेतिर त्यो ख्याल भन्छ हाम्रो प्रहसनलाई ख्याल भन्थे नेवारी भाषामा त्यो ख्याल बेलुका 7-8 बजेसम्म त त्यो बाटोमै हुन्थे त्यति बेला त्यसपछि बल्ल अनि स्टेज आयो स्टेजमा पनि अब यो पछि धेरै पछि भन्नु पर्यो नारायण गोपाल हामी एकपल्ट त्यो झिलिमिली डब्बु भनेर इन्द्रचोकमा इन्द्रचोक भन्दा अलिकति यता मोटु भन्छ मोटु मोटुमा चाहिँ झिलिमिली डब्बु भने प्रेम डोज नाटिकाजी तारादेवी अनि त्यति बेला गङ्गा मल्ल भन्थे के अरे गङ्गा राणा भयो कि के पछि पऱ्यो तारादेवी र उसलाई चाहिँ लता मङ्गेशकर उषा मङ्गेशकर भन्ने जस्तै हुन्थ्यो यहाँ त्यति
हजुर
त्यस्तो अब तल चाहिँ ड्रम चारैतिर ड्रम राख्ने अनि दलिनहरू ओछ्यायो दलिन ओछ्याएर दलिनमाथि चाहिँ तिनको पाताहरू भए पाताहरू नभए चाहिँ त्यो के झ्याटको मिलाएर रारीले ओछ्याएर गर्नुपर्ने अब म्याग भनेको त अब त्यस्तै हो म्याग पनि हाम्रो पालामा त म्याग स्याग कतै पनि राम्रोसँग म्याग म्यागमा बसेर बोल्नै पाएन अनि पछाडिको मान्छेहरू भिड त्यतिकै हुन्थ्यो अब पछाडिको मान्छेले सुनेन भनेर कराउँथ्यो ठुल्ठुलो स्वरले बोल्नु पर्ने अनि बल्ल बल्ल सुन्न लगाएपछि पनि साँडै आयो भनेर सिकिन्द्र चोकको साँडलाई हेर्न नपाएपछि टाउकोले छेकेपछि पछाडिबाट साँडै लिएर आएर ड्याङ ड्याङ डुङडुङ भएर मान्छे हुन्थ्यो त्यो साँडै धपाउनेहरू ठ्याक्क सबै भागेपछि अगाडि बसेर ट्याक्कै हेर्ने अनि साली सुरु गर्ने अनि एक दिन चाहिँ हाम्रो त्यो त्यति बेला नारायण गोपाल हाम्रो चाहिँ प्रोग्रामहरू हुँदै गर्दाखेरि एउटा कार्यक्रममा नातिश्वरी पूजा गर्नुपर्ने कार्यक्रम हुनुभन्दा अगाडि स्टेज भोग्ने नातिश्वरी पूजा गर्ने दिउँसैदेखि अनि सो सुरु हुनुभन्दा अगाडि नातिश्वरीको प्रसाद भनेर त्यो छ्याला चिउरा आलु साँधेको अनि अलिकति त्यो वास त्यति बेला वास भन्छ के अरे अब नातिश्वरीको प्रसाद भनेर खान्थे कार्यक्रम के थियो भने साह्रै दुःख पाएको एउटा गरिबको एउटा सानो नाटक थियो
हजुर
त्यसमा आमा चाहिँ सिकिस्त भएको डाक्टरले चाहिँ यो औषधि उपचार गरेन भने तिम्रो आमा बाँच्ला जस्तो छैन भन्ने हो पैसा बिना आमा मर्ने भयो के गरौँ भनेर चोर्न जानु पर्छ सौ सुतिरहेको चोर चोर्न गएको अब उठ्नु चोरिसक्यो बक्सा सक्सा तोडफोड गरेर सबै चोरेर भाग्न खोज्दाखेरि सौ उठ्नु पर्ने सौ त उठ्दै उठ्दैन अब त्यो नातेश्वरीको प्रसाद वास सास खाएर भएर कुरान सुकी गर्यो चोरलाई रिस उठेर गर्दा 1 लाख जन्काले मान्छेहरू हार चोरले अब सौलाई उठाएर लाभ दिनुपर्छ त्यहाँबाट झगडा सुरु 5-10 मिनट त झगडा मिलाउनुमै जाने त्यस्तो त्यस्तो अब तवलचीलाई गाली गर्थ्यो फेरि आँखा कहाँ छ तेरो भने झ्याल झ्यालमा हेरेर तवल बजाइराख्ने थियो तरुनी हेर्नु पर्ने तवलचीहरूलाई अब ना त्यो नारायण गोपाल आएपछि त्यति बेला नै नारायण गोपालको गीत भनेपछि मान्छेहरू त्यो साँडे आउने कारण पनि त्यही हो चाँडै ल्याउने छौँ हेर्न नपाएर।
हजुर म बडा मिठो हामी हाँसी पनि रह्यौँ, म यो यस्ता रमाइला किस्ताहरूमा फेरि फर्कन्छु। मन्त कृष्ण श्रेष्ठज्यू, यी यस्ता खालका समाजसँग सिधै सम्बन्ध भएका पछाडि भएका दर्शकले अगाडि भएको बिना माइक त्यो आवाज नसुनेपछि साँडे लिएर आएर दर्शक लखेटेर अनि आफू दौडेर अगाडि पुगेका यस्तो घटनाक्रमदेखि तपाईँ यो प्रविधिको पछिल्लो अवस्थासम्म पनि हुनुहुन्छ, अहिले पनि सक्रिय हुनुहुन्छ। हिजै अस्ति दुई तिन दिन अघि मात्रै पनि एउटा वृद्धाश्रमको उद्घाटनमा आफै कलाकार भएर अभिनय गरिरहनु भएको मैले फेसबुकहरूमा देखिरहेको थिएँ। कस्तो लाग्छ यो रूपान्तरण, कस्तो लाग्छ?
समय समय अनुसार चलिरहेछौँ हामीले, हामीसँग पनि थ्रुदयहरू पनि सिकायो, मैले बन्द फरक पर्दैन थ्रुदयहरू के बेला जस्तो अहिले महजोडी भने हामी जोडी ग्रुपमा छौँ भने थ्रुवादय र राजपाल थापा दाई दुईजनाको जोडी पहिला एकदमै जमेको उहाँहरूको सो छ भने सिटिकहरू भर्दै सिसी हाउसफुलै हुन्थ्यो तुरन्त त्यस्तो थियो। तर उहाँहरूको खालि एउटा के भने पुलिसमा जागिर भयो उहाँहरूको दुईजनाको सहरी भयो, त्यही हुँदाखेरि उहाँले पोलिटिकल व्यङ्ग अरू बेङ्ग के पनि दिन पाउँदैन थियो उहाँलाई एकदम एउटा सीमाभित्र बसेर गर्नुपर्ने त्यही पनि एकदम हाँसोको त सागर जस्तो। अहिले पनि उहाँसँग कुरा गर्दाखेरि हामी तपाईँ पनि हाँस्नु म पनि हाँसेको हौ, मैले दाजु पुरानो सिनहरू सुरु दिमागमा आयो, त्यो कहाँ पहिलाको छिलिमिली डब्बु भन्ने त्यो बिर्सिसकेँ मैले, त्यो पनि सम्झेँ मैले। अनि त्यो साँडे त्यो सोमा त्यो ड्रम बाटोमा ड्रम राखेर चारवटा ड्रम राखेर पाँच छवटा ड्रम राखेर डबली बनाएर नाटक दिँदाखेरि अनि त्यो हेर्नको लागि मान्छेहरू अकुप पहिलाकै ठाउँ बुक गरेर अगाडि बसेर ठाउँ ओगटेर बसेर नि अनि त्यो ठाउँ ओगटेको त अब खोइ छोड म बस्छु भन्नु पाइँदैन, अनि साँडे ल्याएर साँडे आयो भने चाहिँ सबै भागा भागा छ अनि आफू गएर बस्ने त्यो सिनहरू त्यो त्यो बेलाको अर्कै खालको रमाइलो अर्कै खालको रौनक हुन्थ्यो कि त्यो। अहिले मलाई सोध्नुभन्दा पनि तपाईँले ध्रुवहरूलाई नै सोध्नुहोस् त्यसले, उहाँ भनेको एउटा हिजीको सागर जस्तै हो, एकदम बोलेकै हाँसो थियो उहाँको कुरा मैले सुन्नु हाँसो यति उहाँले भन्नुभएको थियो कि त्यो पहिला आइजिपी बान्तबाजी आइजिपी आइजिपी हुनुहुन्थ्यो होइन पुलिसको प्रमुख बान्तबाजी हुनुहुन्थ्यो आइजिपी, उहाँले फोन गर्नुभएको उहाँलाई हेलो भनेको को बोले भनेर उहाँ आइजिपी साहबले म हाडा बोलेको साहब भने झाडा बोलेको छु झाडा बोलेको झाडा बोलेको हजुर को बोल्नु भयो म बान्ता बोलेको झाडा र बान्ता फोन गरिरहेको भन्यो भनेर भन्यो।
हजुर एउटा मिठो रमाइलो पनि भयो, यो पुरानो संस्मरण पनि सुन्यौँ। तर तपाईँहरूले यसरी उठाउँदै ल्याउनु भएको हास्य व्यङ्गको भयो, यता लेखनमा भैरव अर्याल केशवराज पिँडाली रामकुमार पाँडेहरू हुँदै आएको त्यो धारा, अहिलेको पुस्ताले तपाईँहरूले गरेको यो सङ्घर्ष तपाईँहरूले स्थापित गरेको हाँस्य व्यङ्गी कला, अहिले त कतिपय प्रसारण संस्थाहरूमा हाँस्य व्यङ्गीका सिरियल भएन भने प्रसारण त्यो संस्थै नचल्ला जस्तो स्थिति पनि भइसकेको छ, त्यति लोकप्रिय भएको छ। अनि अहिलेको पुस्ताका चर्चित हाँस्य व्यङ्गी कलाकारहरूले तपाईँहरूको यो यो, यो सङ्घर्ष कतिको बुझेको छ?
तर मैले महको म आफ्नो अनुभवहरू धेरै मान्छेमा लेखेको छु होइन, लेखेको छु आफ्नो व्यक्तिगत जीवनको विषयमा पनि लेखेको छु, अनुभवको विषय हाँसी व्यङ्गको हिस्ट्रीको विषयमा अलिअलि लेखेको छु, र मैले थोरैको नाम पनि लेखेको छु मेरो महको ममा। सन्चेकोसबाट हाम्रो पिकनिक थियो, ठुलो पिकनिक हुँदाखेरि त्यहाँ कुमार बसन्त दाई म अनि टङ्कबहादुर सुनेर गाएको थियो, अनि त्यसै अरू को थियो होइन फलानाथ कणेलजी हुनुहुन्थ्यो, हाम्रो किरण कणेलको बुवा हुनु उहाँ चाहिँ रिकर्डिस्ट एरेन्जर सङ्गीतकार भन्नुभयो, सङ्गीतकार गाए सबै उहाँको बुवा भयो, हाम्रो पाँच चारजनाको नाम थियो। हाम्रो काम चाहिँ त्यहाँ मनोरञ्जन समितिमा भाग लिने, मनोरञ्जन कमिटीको म्यानेजमेन्ट गर्ने हाम्रो नाम थियो। त्यहाँ के गर्ने के गर्ने हँसाउनु पाए हुन्थ्यो भन्ने लागेको थियो मनमा, अनि के गरी हँसाउनु थोरैले पचाक्क सिधै गर्ने क्या किरण मेल देखेँ मैले, के छ मलाई भने हाम्रो पिकनिक छ यसो त्यो पिकनिकमा हँसाउँदै के गर्ने के गरी हँसाउनु पर्ला भनेर सोधेको होइन उहाँले। अब त्यो न्युजहरू भन्नुहुन्छ स्ट्यान्डअप कमेडीको लागि जस्तो चाइनिज भाषाको क्यारेक्टर मद्रासी भाषा क्यारेक्टर यसो के गर्न सक्यो भन्थ्यो भन्नु भन्नु तिमीलाई गर्न आउँदैन भने तिमीले गर्न सक्दैनौ, चाइनिज भाषाको बोल्न आउँदै गर्न क्यारेक्टर गर्न सक्दैनौ भन्नुभयो। अनि कस्तो हो भनेको त्यहाँदेखि पाँचले केही गरेर चाइनिज भाषाको क्यारियर गरेछ अब म एकदम हाँसु कि म बाटोमा हाँसेँ होइन यो त मैले त्यसरी गरिरहेको तर हँसाउनु हुन्छ भने थाहा थिएन मलाई त्यसरी अफिसमा त्यसरी क्यारियर हँसेर चाहिँ हाँसिरहन्थ्यो साथीहरू त्यो हँसाउनु हुन्छ स्टेज भने चाहिँ मलाई दिमागमै थिएन उहाँले सम्झाइदिएपछि अनि त्यही त्यही कुरा सम्झेको छु पिकनिकको सुनेको थिएँ मान्छेहरू वान्स मोर कुरा वान्समा चार पाँच दोहोऱ्याइ गरेर हँसाउनु त्यो वान्स मोर गरेँ क्या सोरे मेरो त्यो
हजुर ध्रुव हाडाज्यूकोमा आए अब अहिलेको पुस्ता र तपाईँको बिचको संवाद कस्तो ध्रुव हाडाज्यू जस्तो तपाईँको अघि भर्खर मैले सोध्दै थिएँ तपाईँको र अहिलेको नयाँ पुस्ताको बिचको सम्बन्ध छ कि छैन नयाँ पुस्ताले तपाईँहरूलाई कतिको चिन्छ
अहिलेको अब हाम्रो उमेरले नयाँ पुस्ताहरूले हामीले चिन्दै चिन्दैन जस्तो लाग्छ मलाई चाहिँ किनभने मिडियामा त्यो टिभीसिभीमा नआएको हुनाले मलाई प्राय चिन्दैन अब 95% त अब बितिसक्यो होला मेरो पिरियडको मान्छेहरू जस्तो गोपाल राज मैनाली मलाई साह्रै मनपर्ने कमेडियन हो पनि गोपाल राज मैनाली बित्यो अब राजपाल थापा मेरो पार्टनरै भइगयो तिनीहरू बितिसक्यो अब अहिलेको उसमा चाहिँ फिल्ममा अथवा स्टेजहरूमा हेर्दाखेरि प्राय धेरै जस्तो राज पोलिटिकल व्यङ्गहरू धेरै हुने के पोलिटिकल व्यङ्ग मात्रै धेरै हुने अब अहिले त साँच्चै भन्नुपर्दा त हामीभन्दा मदन कृष्ण हरिवंश ध्रुव हाडा राजपाल थापा हाडापाल भन्दा पनि गोपालराज मैनालीलाई पनि जित्ने त अहिलेको हाम्रो नेताजीहरू हुनुहुन्छ नि उहाँहरूले यस्तो हँसाउनु त हामी सक्दैन नि कम हँसाउनुहुन्छ उहाँहरू ओ हो स्टेजमा पनि त्यत्तिकै हँसाउने काममा पनि त्यत्तिकै हँसाउने जहाँ भेट्यो त्यहीँ हँसाउने हामीले कहाँ सक्नु त्यस कारणले त्यो अब राजनीतिमा उहाँहरूले नै हँसाइरहेको छ भने हामीले किन हँसाउने भन्ने जस्तो लाग्छ क्या मलाई चाहिँ अहिले
तपाईँ त्यो बेलादेखि यसरी आउनुभयो अघि हामीले नेपालको रसरङ कार्यक्रमको पनि कुरा गऱ्यौं मधुकृष्ण श्रेष्ठज्यूले उदारताका साथ हाम्रो अग्रज उहाँबाटै सिकेको भनेर भन्नुभयो तर तपाईँको त्यत्रो छवि त्यत्रो सक्रियता त्यत्रो हुँदा हुँदै पनि तपाईँ टेलिभिजनहरूमा र विशेष त चलचित्रहरूमा चाहिँ किन देखिनु भएन
यो हाम्रो संगठनमा रहँदा त्यस्तो फुर्सद नपाउने धेरै जसो अनि सुकुर्ती लिनुपर्ने जहाँ पाए त्यहाँ त्यसरी खेलेर हिँड्नु नपाउने
तपाईँहरूको जागिर प्रहरी फोर्समा भएको हुनाले स्वीकृति लिएर मात्रै जानुपर्छ
त्यसले गर्दाखेरि मैले चाहिँ बाहिर बाहिर जे पाए त्यो गर्न मिलेन बोल्नु पनि मिल्दैन अब संगठनभित्र भउने प्रोग्राममा पनि धेरै सेन्सरहरू हुन्थ्यो जे पाए त्यो बोल्नु चाहिँ मिल्यो
अघि तपाईँले कस्तो सहज तरिकाले सरर भन्नुहुँदा पनि मदन कृष्ण श्रेष्ठज्यू पनि हाँस्नुभयो म पनि हाँसिरहेँ आज हाँसी व्यङ्गीसँग जोडिएको हुनाले पनि अनेरमा हाँस्न मिल्छ होला भनेर म पनि मुक्त भएर हाँसिरहेँ त्यो मैले फेडर अफ गरिनँ जस्तो तपाईँलाई सरल रूपमा के भन्नु भने चोरले चोर्दाखेरि घरबेटी उठ्नुपर्ने थियो तर घरबेटीले त अलिकति धेरै खाइदिए त नाटेश्वरीको प्रसाद निदा निदाइ भयो त्यसलाई गएर लात्ताले हानेको भन्दा कति सरल कुरा छ तर कस्तो मिठो हाँस होइन तर तपाईँहरू त्यसरी हँसाउनुहुन्थ्यो तर अहिले त थेगो प्रयोग गरेर मुख बङ्ग्याएर छोटा लुगा लगाएर त्यो चिप्लेर लडेर जबरजस्ती हँसाउनु पर्छ नि अहिले त्यस्तो किन भएको
त्यो चाहिँ कस्तो भने नि त्यो हँसाउने भनेको सजिलो कुरो होइन कि अब कुन विषयलाई लिएर मैले हँसाउने भन्ने पहिले सोच्नु पर्थ्यो मान्छेहरूले अनि त्यो कमिक बनाउँदाखेरि नै अब यो डायलगमा यो यसरी नै यो यसलाई व्यङ्ग दिने यो व्यङ्गमा यो हाँसो गर्नु हाँसो चाहिँ राख्ने भन्ने कुराहरू पहिले सोध्नुपर्ने अब त्यस्तो छैन अब अहिले जसरी भए पनि वान नाइट प्ले भन्छ गोपालराज मैनालीले वान नाइट प्ले गर्दा एनपी गुवाडा भन्ने छ हाम्रो म तिन चार वर्षसम्म लगातार फर्स्ट भएको हो नि राष्ट्रिय नाटकबाट
हजुर
चार वर्षसम्म कन्टिन्युस फर्स्ट भएको मान्छे म त्यति बेला सेकेन्ड भन्यो सेकेन्डमा गोपालराज मैनालीले च्यान्टीको बिहा भन्ने देखाएको थियो यति याद आउँछ त्यो च्यान्टीको बिहामा ऊ एक्लैले यति हँसायो उहाँ आफै हाँस्न नसक्ने हार्नुपर्ने त्यो च्यान्टीको बिहामा जाँदाखेरि उसले पाएको दुःखहरू, उकालो ओह्रालोमा त्यो बाजा फुक्नेहरूलाई भएको दुःखहरू, अनि कुनै कुनै मात्रै भएको यी सब कुराहरू उसले एक्लैले हँसाउँथ्यो। एनपी गुवाडा भन्ने छ, अभिनयले मात्रै हँसायो उसले।
अहिले चाहिँ त्यो त्यो स्क्रिप्ट नै कमजोर हो कि अभिनय कमजोर हो कि अहिले चाहिँ अलिक खस्के जस्तो पनि हो, लोकप्रिय भएको छ, धेरै श्रृङ्खलाहरू चलेका छन्, तर यहाँहरूको पुस्ताको मान्छेहरूसँग मैले अलिकति हिजो पनि अफेयरमा कुरा गरेको थिएँ, साँझ मन्द्रकृष्ण श्रेष्ठज्यूसँग पनि संवाद भएको थियो मेरो स्पिचमा लामो, र अहिले चाहिँ हिजोको जस्तो त्यो सरलता र त्यो नभएको कारण चाहिँ के रहेछ?
अब अहिले यो भिडियो सिडियो यताउताले गर्दा पनि हो कि जस्तो लाग्छ
मलाई।
अब बिग्रे पनि फेरि खिच्नु हुने, बोलेको डायलगलाई फर्काउनु हुने, त्यस्तो त्यस्तो भएर पनि
प्रविधिको सजिलोको कारण
यो यो कारणहरू भन्दा नि लम्साजी उहाँहरूको पालामा देखाउनु भएको उहाँहरूको प्रवचनको कस्तो कस्तो खालको थियो त्यो चेतातिर जाउन टुरिस्ट गाइड भन्ने कमी त्यो असाध्यै हँसाउने
ठ्याक्क मसँग एक मिनट मात्रै समय बाँकी रह्यो, अर्को दिन फेरि एकचोटि बसेर रेकर्ड गरेर बजाउने भयो।
म एउटा मदन मदन मदनजीसँग के अरे हामी सँगैको एउटा कार्यक्रमको सानो सम्झना आयो कि मलाई
हाम्रो समाचारको समय भयो, मैले दुवैजना मेरा पाहुनाहरूको त्यो रमाइलो कुरा चाहिँ सस्पेन्समै राखेँ, अर्को पटक फेरि खोलौँला। आज चाहिँ ध्रुवहराज्यू र मदनकृष्ण श्रेष्ठज्यू दुवैजनालाई धन्यवाद। बिहान अब केही बेरमा हामी 7 बजेको समाचारको तयारीमा छौँ, समय आजलाई यति दिन सकेँ। यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद। आज गाई जात्रा, मैले सुरुमा भने हुन त गाई जात्रा यो शब्द आफैमा व्यङ्ग्य जस्तो छ, तर आज चाहिँ यो निकै गम्भीर पनि छ। आज हामीले हाँस्यो व्यङ्ग्य क्षेत्रका दुईजना हस्तीहरूसँग सम्वाद गर्यौं, ध्रुवहाडा र मदनकृष्ण श्रेष्ठज्यूसँग। यही छलफल, यही हाँसो र यही गम्भीर बहस सँगसँगै आजको अन्तर सम्वाद यही सकिन्छ। साथी शंकर भण्डारी र सुरेन्द्र पौडेलसँगै नवराज लम्साललाई विदा दिनुहोस् र सुन्दै गर्नुहोस् रेडियो नेपाल। नमस्कार।